حسین مولا، یا حسین مولا، یا حسین مولا، یا حسین مولا. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا و نبینا ابی القاسم محمد والہ الطیبین الطاہرین المعصومین ولعنۃ اللہ علی اعدائہم اجمعین من الان الی قیام یوم الدین، اما بعد، فقد قال اللہ تعالی فی کتابہ المبین وهو اصدق القائلین وقوله الحق، بسم اللہ الرحمن الرحیم، ربنا انی اسکنت من ذریتی بواد غیر ذی زرع عند بیتک المحرم، ربنا لیقیم الصلاۃ فاجعل افئدۃ من الناس تهوی الیہم لعلہم یشکرون. صلوات بھیجیے محمد علی محمد. آپ سے درخواست کریں گے بانیان مجلس اور اپنے بھی تمام مرحومین اور شہداء کو شامل کر کے ایک سورہ فاتحہ پڑھ کر بخشیں گے. صلوات عنایت فرما دیجیے گا محمد علی محمد. اس سے بہتر انداز میں بلند آواز سے صلوات. اب یہ پہلے اسے نپٹا دیں، کوشش کریں گے دو منٹ میں ہی نپٹا دیں. یہ سوال جو آیا ہے کہ سوال ہے کہ حضرت اسماعیل حضرت اسحاق سے کتنے بڑے تھے، ابھی بتا دیتے ہیں. اور کیا جس طرح حضرت اسحاق کی نسل میں 70,000 نبی رسول پیغمبر آئے، اسی طرح حضرت اسماعیل کی اولاد میں حضرت محمد مصطفیٰ تک کوئی امام آئے؟ اب یہ عجیب سا سوال ہے. یا تو یہ تھا کہ ان میں بھی کوئی نبی آئے، تو نبی تو نہیں آئے، صرف آخری نبی آئے. امام کا جواب بھی کامن ہے، بتاتے ہیں. دعا حضرت ابراہیم کے ذیل میں صلوات بھیج دیجئے محمد علی محمد پر. یہ دیکھیے، آپ کی خدمت میں عرض کر دیں کہ سورہ انبیاء 73 میں آئے تھے، وجہ اللہ امت یادون بمرینہ واحین علم فیل الخیرات و اقام الصلاۃ و اطاع زکات و قام النا عابدین. یہ جو امامت کی آئے تھے نا، یہ تمام انبیاء کے لیے. اس آیت سے پہلے انبیاء کا ذکر ہوا ہے، اس کے بعد یہ آیت کہ ہم نے تمام کو انبیاء بنا، یعنی حضرت جناب ابراہیم کے بعد جو انبیاء آئے تو ایک امامت عامہ سب کے لیے تھی، جتنے بھی نبی تھے. تو یہی دعا ابراہیمی ہے نا کہ جتنی بھی آپ کی نسل میں نبی ہیں وہ سب کیا ہے، ایک معنی میں امام، نبی بھی ہیں اور امام. وہ امامت خاصہ جو معصومین کے لیے ہے، وہ امامت خاصہ جو 12 اماموں کے لیے، وہ بالکل علیحدہ چیپٹر ہے. جب امامت میں پڑھا تھا ہم نے، یہیں پہ پڑھا تھا تو تفصیل سے بتایا تھا. اب وہ بتانا شروع کریں گے تو موضوع تو ہمارا رہ جائے گا نا. بھائی یہ آپ کو بتا دیا کہ امامت عامہ بجالنا ہم امت یہدونا بمرنا وہ ہے نا الہم فیل 73 میں آئے. چلیے دیہات بنا نمبر یاد رکھیے، سورہ انبیاء کی 73. اتنی دو چار جملے میں نے بھی سیکھے، بچوں کو پتہ ہی نہیں ہے 73 کیا ہوتا ہے. تو 73 آیت دیکھ لیجیے گا اور اس سے پہلے کی آیت دیکھیں گے تمام انبیاء کی. ایک بار اب آئیے عمر کے بارے میں دیکھیے. ایک روایت تو یہ ہے کہ جناب اسماعیل کے بعد جناب اسحاق پیدا ہوئے، اسی لیے رقابت پیدا ہوئی. نہیں، ایسا نہیں ہوا، کیونکہ قرآن جو گواہی دے رہا ہے. اب ظاہر ہے کہ یہ میرا موضوع نہیں تھا، میں آیات تو میرے ذہن میں کس بارے میں وہ میں کل ول دیکھ کے بتا دوں گا. جناب اسحاق کے بارے میں قرآن نے گواہی دی کب؟ جب ضعیف ہو چکے، جب ملک نے خبر دی ہے تو باقاعدہ انہیں اپنے منہ پہ تھپڑ مارے کہ میں جو یعنی بانجھ ہو چکی ہوں، اب مجھے کیا بیٹا پیدا ہوگا. تو اس وقت عمر ہے جناب ابراہیم کی 100 سال سے زیادہ، اور جناب سارا سلام اللہ علیہ کی عمر ہے 90 سال. جناب اسحاق جب پیدا ہو، رقابت یوں پیدا ہوئی تھی جناب اسماعیل کو جو علیحدہ کیا تھا کہ بچہ پیدا ہوا تو جناب ابراہیم اور جناب حاضرہ کو گویا ایک کھلونا مل گیا تھا. تو وہ کیونکہ اس میں مگر رہتے تھے، دیکھ دیکھ کے، کیونکہ آپ کی اولاد نہیں تھی جناب سارا کی. اگر جو کچھ نے کہا کہ نہیں آپ کے یہاں پیدا ہوا بیٹا، تو پھر اگر اس وقت ہوتا تو پھر تو بہت فاصلہ تھا نا. اگرچہ کی روایت ہے، ہم بھی پڑھتے ہیں کیونکہ ہے بھائی، لیکن حقیقت کیا ہے؟ حقیقت حال یہ ہے کہ اس رقابت کی بنا پہ جو ایک 100 کنو ظاہر پیدا ہو جاتی ہے، تو وہ جناب اس کی وجہ سے ان کو کہا کہ ان کو یہاں سے لے جائے. لیکن خود جناب اسحاق کب پیدا ہوئے؟ جب جناب سارا 90 سال کی ہیں، کیونکہ یہی معجزہ دکھانا تھا نا. اور جناب ابراہیم بھی کہتے تھے میں بوڑھا ہو گیا، میری ہڈیوں میں طاقت نہیں ہے. کہا کہ نہیں، یہ اللہ کا حکم ہے. وہ پوری آیات ہیں، انشاءاللہ کل اشارہ کر دیں گے تو بات سمجھ میں آ گئی. کتنے بڑے تھے کہ جناب حاضرہ، جناب سارا 90 سال کی تھی اور جناب ابراہیم علیہ السلام 100 سال سے زیادہ کے تھے جب جناب اسحاق پیدا ہوئے. صلوات بھیجیے محمد علی محمد پر. آئیے اب جہاں کل بات کو چھوڑا تھا وہاں سے لے کر آگے چلیں گے. الیاس ابن مزر, جناب مزر کے بارے میں ہم نے بتایا کرتے تھے, آج جناب الیاس کے بارے میں. الیاس کون سی شخصیت ہے؟ اچھا, جس ہستی کو عزت ملتی تھی اس کے پیچھے پڑ جاتے تھے لوگ, اپنے باپ دادا کے ساتھ حضور کے باپ دادا کو بھی شامل کر دیتے. یہ کافر, یہ کافر, یہ کافر, یہ بھی کافر, یہ بھی کافر. تو حضور کو بہت یعنی رنج ہوتا تھا, ملال ہوتا تھا. اور جس کو اب میں یہ تو نہیں کہہ سکتے بہت زیادہ غصہ, لیکن بہرحال غیظ کے آثار بھی آتے تھے. جناب الیاس کے بارے میں جب سنا کہ لوگ جناب الیاس کے بارے میں بھی یہ کہتے ہیں, کیونکہ میں نے کلرز کیا کہ ان کو جو عزت ملی اس پورے شجرے میں, 2 یا 3 آدمیوں کے نصیب میں وہ عزت آئی, جو عزت جناب الیاس کو, جس پر میں نے ایک شعر بھی پڑھے تھے جناب عباس کی شان میں گزشتہ روز, آپ کو یاد ہوگا میں نے پڑھے بھی تھے. تو وہ جناب الیاس کی جو عزت اس سے پہلے, اس لیے حضور نے فرمایا وَلَا تَسَبُّوا الیاسا فَإِنَّهُ كَانَ مُؤْمِنًا, خبردار میرے جد الیاس کو برا بھلا نہ کہو. لوگوں کو عادت پڑ گئی تھی سب و شتم کرنے کی, ہے نا, ہمیشہ پڑی رہی, جو وہاں اچھا نظر آیا اسی پہ سب و شتم, اسی پہ سب و شتم, اسی پہ سب و شتم شروع کر دیتے, برا بھلا کہنا شروع کر دیتے. حضور نے فرمایا وَلَا تَسَبُّوا الیاسا, خبردار الیاس پہ سب و شتم نہ کیا کرو, الیاس کو برا بھلا نہ کہو. فَإِنَّهُ كَانَ مومنن, یہ کیا تھا, ایک مومن, مسلمان بھی نہیں ایک مومن بندہ تھا جناب الیاس کے لیے, کہا مومن. جناب الیاس کو جو اللہ نے عزت دی تھی اور دولت سے نوازا تھا, دولت سے عزت ہوتی, آپ کی عزت سے بڑی کوئی دولت آپ کے پاس نہیں تھی, ایک مقام تھا. تو تحریفات کا شکار ہو چکے تھے نا, ماضی میں تحریفات میں جا چکے تھے. جناب الیاس نے پھر سے قوم کو تحریفات سے نکالا. سب سے بڑا کارنامہ یہ تھا کہ آپ سختی کے ساتھ تحریفات کے مقابلے میں ڈٹ گئے. تحریفات سمجھتے ہیں نا, وہ جو لوگ اپنی اپنی مرضی, تھوڑا اس نے ڈالا, تھوڑا اس نے ڈالا, تھوڑا اس نے ڈالا, ڈالا ڈالا, اس کا پتہ نہیں کیا بن جاتا, عقیدہ کا ملغوبڑا بنا دیتے ہیں. عقیدہ نہ ہوا تو وہ جو مکس ہانڈی بنا دیتے ہیں, کچھ اس نے ڈالا, کچھ اس نے ڈالا, کچھ اس نے ڈالا. ارے بھائی کیا, اور پھر اس میں کہتے ہیں ہمارا عقیدہ ہے. ارے بھائی تمہارا عقیدہ کیا ہے؟ عقیدہ بنایا نہیں جاتا, پہلے بھی عرض کیا تھا عقیدہ نازل ہوتا ہے. عقیدہ ایسی چیز نہیں کہ ہم 2 آدمی 4 آدمی بیٹھ کے مل کے بنائیں کہ یہ عقیدہ ہے. اللہ کے بندو, ہمارے بنانے کا کام ہے یا اللہ رسول اور اماموں کے بنانے کا کام ہے؟ عقیدہ وہ ہوگا جو وہ دیں گے, یا جو ہم بنائیں گے وہ ہوگا. ہم کیا بنائیں گے, ہماری عقل ہے یہاں تک. دیکھیے ایک بات آپ کی خدمت پیش کر دیں, پیغمبر ختمی مرتبہ صلی اللہ علیہ وآلہ وسلم, صلوات دیں. اب معاف کر دیجیے گا اتنی مجلسیں پڑھ رہے ہیں, اب مجھے ایک دم سے ایک یاد ہے کہ میں نے پڑھ تو نہیں دیا یہ مطلب یہاں, لیکن چلیے بیان کر دیتے ہیں. 2 منٹ آواز بیٹا دیکھنا, چیک کرنا گڑبڑ ہو گئی آواز میں. اللہ یا دیکھیے اب نہیں ٹھیک نہیں ہوئی. اب صلوات بھیجیے محمد علی محمد پر. چلیے ہمیں ایسا لگ رہا ہے کہ شاید ہم نے مطلب بیان کر دیا تھا, اصل مختلف جگہوں پہ پڑھ رہے تھے, لیکن 2 منٹ میں بتا دیں. پہلے اگر بتایا بھی تو سن لیجیے, 1 منٹ میں بتا دیتے ہیں کہ دیکھیے یاد رکھیے کہ پیغمبر کو بھی اجازت نہیں ہے کہ وہ اپنی مرضی سے کچھ کہے, ہے نا. وما ینطقو عن الہوا ان ہوا الا وحی یوحا. اگر پیغمبر کی اپنی مرضی سے سب ہو رہا ہوتا تو انصاف سے بتائیے کہ علی پہلے دن سے مولا ہے کہ نہیں ہے؟ ہے نا, پہلے دن سے مولا ہے نا, پھر اللہ کے رسول نے ذو الشیرہ میں اعلان کیوں نہیں کیا؟ جانتے ہیں نا اللہ کے رسول کے مولا ہے, غدیر خم کے دن تھوڑی بنے بھائی, جیسے رسول 40 سال کی عمر میں تھوڑی بنے تھے, 40 سال کے سن کو پہنچے تھے. تو اللہ کا حکم آیا, جب تک اللہ کا حکم نہیں آئے گا اپنی رسالت کا اعلان بھی, यही मसला था जो मैंने कहा एक मिनट बस कर दूं, अगर तकरार भी हो गया तो चलिए मैंने खुलासा कर दिया, एक मिनट में बता दिया कि अली की विलायत के हुक्म को भी रोका। कब तक रोका? जब तक अल्लाह का हुक्म ना आ जाए। समझिए आप, अगर चाहिए इसकी बड़ी तफसील, क्योंकि अब मैं कंफ्यूज हो गया हूं कि पहले बयान कर दिया आपने फिर वही रिपीटेशन शुरू कर दिया। चलिए आगे बढ़ते हैं, बात समझ में आ गई कि अकीदा वो नहीं है जो चार आदमी फुटपाथ पे बैठ के बना लो, सड़क पे बैठ के बना लो, चार अपने आप को बहुत ज्यादा हद से ज्यादा मौलाई बनने वाले, अपने सिवा किसी को समझने वाले नहीं, अपने को दीन का ठेकेदार बनाने वाले, चाहे इस सिरे पे हो चाहे उस सिरे पे हो, चाहे इफराद पे हो चाहे तफरीद पे, किसी का अख्तियार नहीं है, ये अख्तियार है मासूम का, और वो भी वो बताएगा जो अल्लाह की तरफ से आएगा। समझ में आ रही है बात? तशरीह करना उस अकायद की, उसूल दीन की, फुरुए दीन की तशरीह करना भी आम आदमी का काम नहीं है। किसका काम है? रासिखूना फिल इल्म, जिन उलूम की जरूरत है पहले उन उलूम को हासिल करो फिर जबान खोलो। नहीं, उर्दू पढ़नी आती नहीं, अकीदा बनाने चला है जी। मैं अर्ज कर रहा हूं ना, मुझे तो जितने टकराए ऐसे ही टकराए आज तक, कि ना उर्दू लिखना सही जानता है ना उर्दू पढ़ना सही जानता है, अकीदा हमें सिखा रहा है। भाई हम कोई तुर्रम खा नहीं है, लेकिन हम इतना जानते हैं कि अकीदा मासूमीन के अकवाल की, उनकी तालीमात और उनके दिए हुए उसूलों के साए में परवान चढ़ता है। इसके लिए कोई ऐसे उसूल नहीं कि आदमी बैठ के नए उसूल वजह करे। हर जमाने में तशरीह की जरूरत होगी, क्योंकि जमाने की अकदार बदलती है, जमाने के तकाजे बदलते हैं, तो ये तशरीह करने का किसको हक है? किसे हक है? वो जितने उलूम जितनी जरूरत है उन सब पे हावी होगा, वही तशरीह करेगा ना, और कौन तशरीह करेगा? सलावत भेजिए मोहम्मद आले मोहम्मद पर, वही तो तशरीह करेगा। ये हर आदमी की मर्जी बैठ जाएगा, हम जुर्रत नहीं कर सकते। हम उलमा का सहारा लेते हैं, हम मराजे का सहारा लेते हैं, हम मुहक्किकीन का सहारा लेते हैं, इसीलिए जिम्मेदारी से बात करते हैं कि भाई ऐसे नहीं पढ़ रहे, कहीं से पढ़ रहे हैं। धड़ता है इंसान, जवाब देना है कब्र में जाके, तो मसला आसान है दीन का। अगर एक शख्स भी खुदा ना करे हमारी वजह से बहक जाए, कितना बड़ा हमें जवाब देना होगा। यहां लोग डरते ही नहीं, हजारों बहका दो, सैकड़ों को बहका दो, लाखों को बहका दो, कोई परवाही नहीं है। क्यों? खौफ नहीं है कि मरना भी है, मरना है, जाना है कि नहीं जाना। हमसे ज्यादा जबान में असर था मौलाए आरिफान की, हमसे ज्यादा क्या असर ही वहां था, हमारा क्या असर है? हुसैन से बड़ा कोई खतीब है जमाने में? मजमा इकट्ठा करना चाहते हुसैन नहीं इकट्ठा कर लेते लाखों के लोगों को? लेकिन हुसैन ने तो मक्के से भी वापस भेज दिया, तो 3-4 हजार थे उन्हें भी वापस भेज दिया रास्ते से, भेजा नहीं भेजा। बात जबान की चाशनी की नहीं है, बात उस हक बयानी की है। अब उस हक के साथ कोई साथ दे या ना दे, इसकी परवाह नहीं करो मैदान में। तो समझ में आ गया तेरी बात, ये इंसानी फितरत रही जनाबे आदम के जाने का। एक नबी आता था ठीक करता था फिर बिगाड़, फिर ठीक करता था फिर बिगाड़। यहां भी यही हो रहा था कि एक जानशीन ठीक करके जा रहा है फिर बिगाड़ पैदा करते थे। तो जनाबे इलियास के जमाने में भी तहरीफात का बाजार गर्म हो गया। तो वही वाली बात कि पहले इन्होंने अपने मकाम को इस्तेमाल किया, पहले वो जो इज्जत अल्लाह ने जो शरफ दिया था उनको, उसकी वजह से जेर असर था पूरा हिजाज, पूरा ही जेर असर था। क्यों? हर एक की जरूरत पूरी करने वाले, हर एक के सवाल को पूरा करने वाले, इंसान को इंसान, हैवानों की मेहमान नवाजी करने वाले, ये इनमें सब में खासियत है। इनके आगे इनके बेटे का, पोते का, पड़पोते का जिक्र करूंगा, अभी आज ही आ जाएगा नजर में कराना, उनकी भी ये खासियत, हाशिम की भी ये खासियत, सब उसे की भी ये खासियत, मेहमान नवाजी में। अब जनाब हाशिम तो यूं मशहूर हो गए ना कि हाशिमी, क्योंकि अल्लाह के रसूल ने तारीफ की मौलाए आरिफान, तो हाशिम तो एक अलग मकाम है ना, हाशमी होना, तो हम सबको ही हाशमी कहते हैं कि अगर सादात हो तो बस हाशमियों की इस सिफत की हिफाजत करना कि मेहमान को कभी रद्द न करना। बल्कि मैं आज भी जानता हूं ऐसे ऐसे हाशमी हैं कि जब तक मेहमान ना हो उनका खाना नहीं होता, पकड़ के लिए आते हैं मस्जिद से, पकड़ के लिए आते, आओ भाई अकेले नहीं खाया जाएगा, आओ बैठ जाओ हमारे साथ खाना खाओ। मेहमान खैरात नहीं, खैरात और चीज है, सदका और चीज है। गरीब को खैरात दे देना अलग है, गरीब को मेहमान बनाना अलग है। सलावत भेजी मोहम्मद आले मोहम्मद पर। तो आप जानते हैं ना क्या आजकल तो इसकी जरूरत भी आप देख रहे हैं कि गुर्बत कैसी तेजी से फैल रही है, देख रहे हैं आपके सामने हालात। तो ऐसे में इज्जत नफ्स की हिफाजत करते हुए जहां तक मुमकिन हो सके इंसान क्या करता है, मेहमान नवाजी की सिफत अपनाओ ना। ये ना कहो तो मैं खैरात दे रहा हूं, नहीं, आज बहाने बना के दावत करते थे ये हाशमी। हुजूर के अजदाद बहाने ढूंढते थे, कोई बहाना, भाई आज मेरे यहां बेटा बेटा पैदा हुआ है, आ जाओ जमा हो जाओ खाना खिलाऊंगा, सारी कौम जमा होगी, मेहमान है भाई। भाई आज मेरा बेटा मसलन 1 साल का हो गया, भाई बीमार था मैंने नजर मानी थी, सेहतमंद हो गया। इलियास सेहत कमजोर होते इलियास, और इनके वालिद जो थे उस वक्त काफी रज्जो महन के आलम में थे बीमारी की वजह से, तो इसलिए इनका नाम और भी है, हबीब नाम है, लेकिन माहौल की वजह से अलियास, अलियास से इलियास हो गया। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। तो जनाब आओ भैया, सेहतमंद हो गया, आ जाओ खाना खिलाएंगे सबको। जब कुछ ना था अहले बैत के घर में, जब भी मिस्कीन यतीम और असीर को अपने हिस्से की रोटी देकर बताया कि कैसे मेहमान नवाजी की जाती है। सलवात भेज दीजिए मोहम्मद आले मोहम्मद पर। तो बहाना बहानों से चलिए, अब वक्त आ गया, आपसे गुजारिश करूंगे थोड़ा थोड़ा सा आगे से मटाइए, आ जाइए आगे बहुत जगह है, अब वो पीछे निकलते जा रहे लोग, दुरूद भेजते हुए बुलंद आवाज से आगे बढ़ाइए मोहम्मद आले मोहम्मद। जज़ाकअल्लाह जज़ाकअल्लाह। तमाम मोमिनीन की सेहत और सलामती के लिए बुलंद आवाज से एक सलवात और इनायत फरमा दीजिएगा। तो बात समझ में आई, तो इससे अब जाहिर है कि लोग जेरे असर आते थे ना। अब खिलाने पिलाने वाले दो किस्म के होते हैं, एक बार इस नियत से खिलाते हैं कि इनसे गलत काम लिया जाएगा, इनको गलत राहों पे डाला जाएगा, एक बार इस नियत से खिलाते हैं कि नहीं जब ये जमा हो जाएंगे तो इनको कुछ अच्छी बातें बताई जाएंगी। हैं, आपके सामने है ना, दोनों रास्ते आज भी चल रहे हैं कि नहीं चल रहे, खर्च दोनों तरफ होगा, एक तरफ गुमराही के लिए होगा, एक तरफ लोगों की हिदायत के लिए होगा। तो ये चल रहा है शुरू से सिलसिला। जनाब इलियास ने अपने असर को इस्तेमाल करते हुए कौम को जमा किया, कहा कि नहीं खबरदार, ये सब नहीं था दीन इब्राहिम में जो तुमने डाल दिया लाके, ये सब निकालो बाहर, फालतू चीजें, अपनी तरफ से रस्म रिवाज डाल देते थे, दुकानें बाजार मेला लगाना शुरू करते थे, सब चीजों को खत्म किया, फिर दोबारा उन्हीं हुदूद को मुय्यन किया जिनसे जनाब माद इब्ने अदनान, जो परसों कर चुका आपकी खिदमत में, जनाब माद ने जो हुदूद बनाई थी वो हुदूद की ये है अरफात, ये है मुज़दलिफा, ये है मिना, ऐसे किया करो हज, ऐसे उमरा करो, ये सारी रसूमात को जो असल रसूमात थी हज की, उन्हें दोबारा हज और उमरे की दोबारा जिंदा कर दिया, हुदूद का तायुन कर दिया। एक बार फिर हुदूद थी, लोग रियायत नहीं करते थे, लोगों से रियायत करवाई, कैसे नहीं होगी तुम्हारी इबादत, लोगों ने माना। तो इलियास मुजद्दिदे दीन इब्राहिम कहलाए। दीन इब्राहिम से मुराद क्या है, तो भाई तौहीद परस्त हुए ना, रब्बना वजलना मुस्लिमैन लक, दुआ की थी ना जनाब इब्राहिम ने हम दोनों को मुसलमान रखना। तो अब बात समझ में आ गई, क्या दीन है, दीन इब्राहिम ही मुसलमान है इस्लाम पे, वमिन ज़ुर्रियतिना उम्मतन मुस्लिमतन लक, और हमारी ज़ुर्रियत में भी एक गिरोह को इस्लाम पर। तो ये है वो गिरोह कि जब कहीं जहां जहां यानी औलादों में इधर उधर गए, काफिर हो गए, मुशरिक हो गए, लेकिन जहां जहां नूर आ रहा है ना, यह कयामत तक के लिए चैलेंज है, इनमें से किसी पेशानी को कोई साबित नहीं कर सकता कि गैर खुदा के सामने झुकी हो। एक एक सलवात इनायत फरमाइए, मान आइए, फिर दोबारा तजदीद की दीन इब्राहिमी की, फिर वापस आए लोगों को। इनके बाद इनके बेटे मुद्रिका इब्न इलियास, चलता रहा मामला, मुद्रिका के बाद खुजैमा, खुजैमा के बाद कनाना, फिर लोग मुंतशिर होना जो आदत होती है, फिर इधर उधर भागना शुरू हो गए, किसी की अच्छी बात सुनी वाह 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 सुभान अल्लाह, दूसरी बात उससे ज्यादा अच्छी लगी अगरचे के गलत थी, मगर वो भी वाह 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 सुभान अल्लाह, मैंने ये मंजर बहुत देखे, मुझसे कोई पहले पढ़ रहा था बिल्कुल उल्टा मेरे, वो भी वाह वाह, मैं पढ़ने बैठा तो मैं समझा मुझे तो कुछ भी नहीं कहेंगे ये, मुझे तो सुनेंगे नहीं, मुझ पर भी वाह वाह, मैं बड़ा हैरान हुआ, ये भी वाह वाह वो भी वाह वाह, मालूम हुआ कि वो पढ़ने वाला समझ रहा था कि मैं बेवकूफ़ बना रहा हूँ, मैं समझ रहा हूँ कि भाई मैं अपने ट्रांस में ले रहा हूँ, आखिर में नतीजा निकल गया, सुनने वाले दोनों को बेवकूफ बना रहे थे। सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। हाँ अरे भाई ऐसे ही हुआ ना, एक ही जगह एक ही जलसा एक ही मकाम में पढ़ रहे हैं, वो पढ़ रहा है वो भी सुभान अल्लाह, मैं पढ़ रहा हूँ मैं भी सुभान अल्लाह, हम दोनों के साथ तीसरा आके तीसरी बात कर रहा है तू भी सुभान अल्लाह। जब उसने कहा कि भाई तुम कैसे लोग हो, ये भी सुभान अल्लाह वो भी सुभान अल्लाह, तो नीचे से किसी ने कहा तू भी सुभान अल्लाह। सारे सलावत भेज दीजिए मोहम्मद आले मोहम्मद पर। अब आई कनाना के बाद एक और अजीम शख्सियत आती है, नजर इब्ने कनाना। अब वैसे वो नाम मैंने अर्ज कर दिया क्योंकि मेरी बहस है खाने का, बस हर एक हस्ती के बारे में तफसील यूं बयान नहीं करेंगे, एक तो पहले पढ़ चुका हूं अजदाद पैगंबर के ईमान पे, उसमें तफसील आता है। अब जिसका ताल्लुक रहा है किससे, खाने काबा से बराह रास्त, उन पर मैं बात कर रहा हूं बराह रास्त, सब अजीम हस्तियां हैं। अब आइए नजर इब्ने कनाना। अब शजरा कैसे बनेगा, नजर इब्ने कनाना इब्ने खुजैमा इब्ने मुद्रिका इब्ने इलियास इब्ने मुजिर इब्ने नजार इब्ने माद इब्ने अदनान, ऐसे चल रहा है। ये नाम ले दिए ताकि टेप हो जाएंगे ना, महफूज हो जाएंगे, कोई बाद में नोट करना चाहे नोट कर ले। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। नजर, ये नजर इब्ने कनाना वो हस्ती है, पहली हस्ती जिसका लकब कुरैश पड़ा। तीन हस्तियां हैं जिनका लकब है कुरैश, तीनों में पढ़ेंगे आज, पहली के बारे में पढ़ रहे हैं। पहली हस्ती कौन है, नजर इब्ने कनाना। दूसरी हस्ती है फहर, फहर इब्ने मालिक, उनका भी आज आ जाएगा जिक्र इंशाल्लाह, उनको कुरैश। और तीसरी हस्ती है उसे इब्ने कल्ला, उसे वो जिनके बेटे अब्द मनाफ अब्दुलदार अब्दुलइजा अब्दुल कुसै, ये चार बेटे, और अब्द मनाफ के बेटे हाशिम, हाशिम और उमैया, हाशिम और शम्स, माजरत हाशिम और शम्स। हाशिम के बेटे अब्दुल मुत्तलिब, शम्स का बेटा उमैया। अब समझ में आ रही है बात, कहां से ये दो धारी तलवार अलग अलग हुई है। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। चलिए पहले आ जाइए नजर इब्ने कनाना पे। तीन वजूहात बयान की गई इनके कुरैश लकब की, तीन, एक तकर्रुश से है, एक तकरीश से है, एक सिर्फ कुरैश। तकर्रुश क्योंकि ये वो हस्ती है कि कबाइल बिखर गए थे, यानी बनी इस्माइल जो थे वो परागंदा हो गए थे, बिखर गए। तकर्रुश कहते हैं जमा करने को, तकर्रुश जमा करना अरबी में, तकर्रशा या तकर्रशो तकर्रुशा। ये अब जाहिर के सेव करने के लिए सिर्फ मैंने कहा है, वरना जाहिर के हर बच्चा हर जवान ये सर्फ तो नहीं जाता ना, सर्फ मीर वगैरह तो नहीं पढ़ी सबने, मैंने अपनी याद दहानी के लिए भी कि मुझे सबक अपना याद है या नहीं है। चलिए आगे बढ़ते हैं। तो तकर्रुश का माना क्या है, जमा करना। इन्हें क्या किया, बनी इस्माइल को जमा किया, सबको इकट्ठा किया, तमाम कबाइल को मुत्तहिद किया, एक जगह ले गए, मुंतशिर हो गए थे, लड़ते थे, इन सबको एक जगह इकट्ठा किया। नजर इब्ने कनाना इकट्ठा किया तकर्रुश, इसलिए इनको कहते थे कुरैश, यानी जमा करने वाला। तकर्रुश है कुरैश, जमा करने वाला। और एक है तकरीश, कर्रशा युकर्रशो तकरीशन, जिसको कहते हैं बाबे तफ़ील सरफ मीर में, सेव करने के लिए कह रहे हैं, आपसे बराह रास्त इसका कोई ताल्लुक नहीं है। तकरीश का माना है ढूंढना, जैसे तफ्तीश, देखिए आगे बार तफ्तीश क्या नाम, क्या कहते हैं हम, तफ्तीश करना, वही बात है। तकरीश कर्रशा युकर्रशो, तफ्तीश करना, इसके माना भी क्या है, इसके माना है कुरेदना, किसी से मामलात को कुरेदना। तकरीश का माना है जमा करना, माजरत, तकरीश का माना है ढूंढना। ये क्या करते थे, जब सुफरा बिछाते थे तो ढूंढ ढूंढ कर, अभी मैंने बात की ना कि सब एक सिफत के थे, ढूंढ ढूंढ कर लोगों को लाते थे, मेहमानों को दूर दूर निकल जाते थे, वहां से काफिलों को ले आते थे, आओ भाई आओ पहले यहां खाना खाओ और फिर उसके बाद जाओ आगे। ये ऐसे हम लोगों में सिफत नहीं आई, ये लाशौरी तौर पे शिया कौम में सिफत आई है कि जनाब सारा साल न्याजे कराते रहो, जानता है कि रिज्क कम नहीं होगा बढ़ेगा। कई बार देखिए एक बात आपको बताऊं, अल्लाह गवाह है कि ये बात मैं आपको खुश करने के लिए नहीं कह रहा, आपको एक फार्मूला बता रहा हूं, मेरा अल्लाह गवाह है, आपको खुश करने के लिए बात नहीं कह रहा हूं, आपको फार्मूला बता रहा हूं। जब जिस आजमा लेना और फिर मुझे दुआएं देना, क्योंकि मैं जानता हूं कि एक ही रिजल्ट है इसका, जो मैं बता रहा हूं वही रिजल्ट है। जब तुम्हारा रिस्क तंग होने लगे, अपने घर पे मेहमान लाओ, उसूल है। जब रिस्क, सबके लिए बता रहा हूं, गरीब हो या अमीर, जब देखो कि रिस्क तंग हो रहा है, मेहमान लेकर आओ, मुस्तहकीन को लाओ, खिलाओ, जो है वो खिला दो। ये अल्लाह का वादा है कि मेहमान सिर्फ अपनी रोजी नहीं लाएगा, तुम्हारी भी रोजी लेकर आएगा। वो जो कंजूसी करते हैं, बुखल करते हैं ना, मेहमान को देख कर रंग उड़ जाता है, डर जाते हैं बीवी घर में लड़ेगी, फिर पकड़ लाए तुम मेहमान आज, और इतनी जोर से बोलेगी कि मेहमान सुन के खुद ही भाग जाए, सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। अरे भाई, हम बड़ा भुगत चुके हैं इस मामले को, बहुत भुगत चुके हैं, सबको मालूम है मिर्ची नहीं खाते, एक जगह इतनी मिर्ची को भाई दो लोग में खा के उठ के चले गए। वो तीसरे आदमी के घर वालों ने हमारे घर वालों को बताया, अपने शोहर के नहीं, उन्होंने अपने शोहर के लिए, और रोजाना मेहमान पकड़ के लिए आते हैं, मैं तो इतनी इतनी मिर्ची डाल देती हूँ, दोबारा आएगा नहीं। तो मैंने कहा अच्छा भाई आप नहीं आएंगे, हम घर वाले को समझते थे, असल चीज है घर वाली, सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। बारह, तो याद रखिए, रिस्क में वसत चाहते हैं, मेहमान लेकर आए। जिसका रिस्क तंग हो उसको तो फार्मूला ही, जाओ और उसके बाद देखो अल्लाह कैसा तुम्हारा रिस्क बढ़ाएगा। अल्लाह का वादा है ना, जो मेहमान अपना भी रोजी लाएगा और तुम्हारी भी रोजी ना, जो है घर में, जरूरी नहीं कि उसके लिए बड़ी बड़ी डिशे बना लो, नहीं, अपनी हैसियत दाल बना लो, गरीब को मेहमान बना लो, सफी रोटी खिला दो, तुम्हारा दिल भी खुश हो जाएगा। यह है सुन्नत इब्राहिमी, सुन्नत हाशमी, सुन्नत मोहम्मदी, सुन्नत हैदरी, सलावत भेजिए मोहम्मद आले मोहम्मद पर, है ना। अब देखें कि अल्लाह के हुक्म से, मैंने अल्लाह के हुक्म की शर्त लगा दी पहले, अल्लाह के हुक्म से जिनके वसीले से दुनिया को रिज्क मिलता है कि नहीं मिलता, उनके घर का अपना क्या आलम था, तो वही रोटियां थी, वही रोजे थे, वही अफ्तार थी, रोजाना सवाली आता था, क्यों, सूरह दहर इंतजार कर रही थी, लोहे महफूज में तो थी ना, लोहे महफूज में तो है ना, हमेशा से लोहे महफूज में, कुरान मजीद फिल लोहे महफूज है ना, रोजे अजल से सूरह दहर है, लेकिन आए कैसे, जब तक अहले बैत अमल अंजाम नहीं देंगे, और फिर उसके बाद कुरान ने उनके दावे को भी नकल कर दिया, ला युरीदु मिनकुम जज़ा अवला शकूरा, और हम तुमसे इसकी कोई जजा भी नहीं चाहते, ना तुमसे शुक्रिया चाहते हैं, जो कुछ देने वाला है वो हमारा रब देने वाला है, सलावत भेजिए मोहम्मद आले मोहम्मद। तो तकरीश, इस तकरीर से लकब पड़ा कुरैश। तीसरी वजह तस्मिया क्या है कुरैश की, समंदर में, अरब कहते हुए एक दो शेर अशार भी मौजूद हैं कि समंदर में कोई कुरैश नाम का जानवर था, मछली होगी या जो भी होगा, बहुत बड़ा भयानक जानवर था, तो नजर इब्ने कनाना ने उसको मारा था, क्योंकि कश्तियां उलट देता था, बकौल रिवायात के, है ना, बकौल रिवायात की, जो सीरत की किताबों में है, वो अर्ज कर रहा हूं, क्योंकि वही वाली बात है कि तारीख रकम नहीं हो सकी, सीरत के बाब में सीरत की किताबों पे भरोसा करना पड़ता। तो तीन वजूहत वो भी लिख देते हैं, वल्ला आलम, यानी इनमें से तीन में से कोई एक थी या तीन होती। उस हैवान का नाम था कुरैश, उस जानवर को नेज़ों से मारा था नजर इब्ने कनाना ने, ताकि हमारी हिजाज के जो जाते हैं लोग सफर पे, कश्तियां जाती हैं, वो महफूज हो जाएं इस जानवर से। कुरैश को मार के लाए थे और कोहे अबू कुबैश पे डाल दिया था, तो मशहूर होता था कि ये वो कुरैश है जिसको नजर ने मारा है, तो वे नजर को ही कहना शुरू कर दिया था, अल कुरैश अल कुरैश अल कुरैश, सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। तो अब ये वजूहात बनी जनाबे नजर इब्ने कनाना की, कि जिन्होंने कुरैश का लकब पाया, पहला लकब पाया, ऊंटों पे कजावे रखना सिखाया, कैसे सफर ना करो, इस तरह से सफर करो, ऊंटों पे, इनके एक जद ने भी सिखाए थे, लेकिन इनने भी सिखाया, रस्मुल खत को आगे बढ़ाया, جو ان کے پردادا نے سکھایا تھا، نزار نے لکھنا، جو میں عرض کر چکا دو روز پہلے، اس خط کو آگے بڑھایا، اسکول بنانا شروع کیے. کیا مطلب؟ پڑھاؤ بچوں کو، سارا دن آوارہ گردی کرتے رہتے ہیں تمہارے بچے ادھر سے ادھر، کہاں کہاں پھر رہے ہیں، بٹھاؤ ان کو، پڑھاؤ پڑھاؤ لکھاؤ ان کو. کیوں؟ زمین ہموار کر رہا تھا ان میں سے ہر ایک آنے والے کے لیے. کس کے لیے؟ آنے والے کے. آنے والے کے لیے زمین ہموار کر رہا تھا کہ اتنی ایک چھوٹی سی جماعت ضرور ہو کہ جب وہ آنے والا اپنے آنے کا اعلان کرے تو پہچاننے میں مشکل نہ ہو. اچھا پہچانتے سب تھے، یہ نہ سمجھے کہ نہیں پہچانا تھا، پہچانتے سب تھے مگر مفادات اعلان نہیں کرنے دیتے تھے. کیا آج لوگوں کو سچ اور جھوٹ میں تمیز نہیں ہوتی؟ ہے نہیں ہے؟ سب پہچانتے، کم از کم چور اور سپاہی کو تو پہچانتے ہو کہ کون چور ہے کون سپاہی ہے. لیکن اس کے بعد بھی دیکھ لیے چوروں کے پیچھے، میں یہاں کی بات نہیں کر رہا ہوں، دنیا کی بات کر رہا ہوں، کہیں ہوتا ہوگا. ہمارے یہاں تو ماشاءاللہ سارے کے سارے ایمانداروں کا ٹولہ ہے. ہاں بھائی اب کیس ویس نہ بن جائے، ڈر لگتا ہے، پردیسی ہوں. صلوات بھیجیے محمد آل محمد پر. سمجھ میں آ گئی؟ کیوں یہاں کی بات نہ سمجھیے آپ، پڑوس کو تو کہہ سکتے ہیں، اس سے تو انہیں نفرت ہے. بھائی وہاں ایسا ہوتا ہے کہ جتنے چور ہیں سب حکومت میں آ کے بیٹھ جاتے ہیں. ہمارے یہاں تو نماز شب پڑھنے والے ہیں نا سارے ماشاءاللہ، ان کا امام بھی ویسے ہی ہے. صلوات بھیجیے محمد آل محمد پر. تو کم سے کم امام سے تو پہچان لو کہ جن کا پیش امام ایسا ہوگا اس کے مامومین کیسے ہوں گے. صلوات بھیجیے محمد آل محمد. چلیے جناب، یہ نظر ابن کنانہ نے اپنے حصے کا کام کیا اور چلے گئے. نظر ابن کنانہ کے بعد ایک شخصیت آتی ہے، فہر ابن مالک، کنانہ کے پوتے مالک کا بیٹا فہر ابن مالک. یہ بڑی غضب کی شخصیت ہے. آج انہی پر میرا خیال ہے کہ سارا وقت ہو جائے گا، اول تو بچا ہی کم ہے لیکن اسی میں وقت ہو جائے گا. فہر ابن مالک دوسری شخصیت جسے قریش کا لقب ملا. کیوں؟ ان کے زمانے میں ایک بڑا زبردست واقعہ ہوا تھا. واقعہ کیا ہوا تھا؟ کعبے پر حملہ ہوا تھا، وہ یمن کی طرف سے. ایک تو ابرہ اشرم آیا تھا نا، ابرہ اشرم کو چھوڑ دیجئے، وہ تو جناب عبد المطلب کے زمانے کا ہے. ایک حملہ یہ ہے کعبے پہ. میں نے کہا نا کہ میں صرف ان شخصیتوں کا ذکر کر رہا ہوں جن کا براہ راست کعبے سے، واقعات سے یعنی جن کا ہے تعلق، ان کی شخصیتوں بات کر رہا ہوں کیونکہ تاریخ کعبہ پڑھ. تو کعبہ پہ یہ اٹیک، یعنی طوفان نوح کے بعد اگر کوئی سب سے بڑا حملہ ہوا تو فہر کے زمانے میں. کیوں؟ وہ حسان ابن عبد کلال جو یمن کا بادشاہ تھا، اس نے اپنے یہاں بنایا تھا کعبہ، جیسے اس کے بعد والے ابرہ نے بنایا تھا، پہلے اس نے بنایا تھا حسان ابن عبد کلال نے، اور سب چیزیں اس نے ضرورت کی جمع کر دی. لیکن بہرحال اصل تو اصل ہوتا ہے نا، تو لوگوں کو معلوم تھا کہ نہیں، یادگار ابراہیم یہی ہے، قبلہ یہی ہے، اللہ کا گھر یہی ہے. اسے لاکھ مشہور کرنا شروع کر دیا، یعنی یہ بھی اللہ کا گھر ہے، ادھر آؤ. راوی بھی گڑھ لیے، راوی سے نکال نکال کے راوی بھی لے آیا وہ، تو وہ راویوں نے بھی جناب اس کے بارے میں روایت گڑھ گڑھ کے پیش کرنا شروع کر دی، یہ ہے وہ. لیکن لوگ نہیں مانتے ہیں، اتنے تو سمجھدار ہوتے ہیں نا کہ جانا کہاں ہے آخر میں، وہ جی طرح بات ہے. تو اس نے ہمیریوں کو جمع کیا، یمنیز کے اپنے ہمیری یعنی حبشی، ان کو پرانے زمانے میں کیا کہا جاتا تھا؟ ہمیری، یہ ہمیری قبیلے کہلاتے تھے. ان سب کو جمع کیا، بہت بڑا لشکر جمع کر کے، اور چلا حملہ کرنے کہ خانہ کعبہ کو اٹھاؤں گا اور جس پتھر کو یہ جنت کا پتھر کہتے ہیں وہ اٹھا کے لے آؤں. گھر خبر تو آ گئی نا، اس زمانے میں بھی خبریں تو آتی تھیں. اب لشکر کوئی دو گھنٹے میں تھوڑی پہنچ گیا، یمن سے چلے گا تو اس کو بھی چلتے چلتے لشکر ہے بھائی، ایک مہینہ لگے گا آتے آتے، رکتے رکاتے پڑاؤ ڈالتے کھاتے پیتے، آ رہا ہے لشکر، ہزاروں کا لشکر، حالانکہ بعض روایتیں لاکھوں کا لشکر لکھا، لیکن میں مبالغے سے کام نہیں لیتا، آبادی کے تناسب کے حساب سے ہزاروں کا لشکر بھی بہت تھا. مثلا کیسے بہت تھا؟ دیکھیے خندق وہ جنگ ہے، جنگ خندق، کہ جس میں مسلمان میدان میں جا کر نہیں لڑے، خندق بنائی تھی نا. کیوں؟ کیونکہ اس وقت کا سب سے بڑا لشکر حملہ آور ہوا تھا. کتنے ہزار کا؟ 15,000. کتنے ہزار کا؟ अच्छा अब इधर ना जाइएगा कि मौला नहीं लड़ सकते। मैं कहता हूं कि अकेले रसूल नहीं लड़ सकते थे क्या? नहीं। क्या बात है, मामलात वैसे ही पेश आएंगे, लोगों का इम्तिहान उसी तरह से होगा। 15,000 का लश्कर है और मदीने वाली आबादी ऐसी भी है जो लड़ने को भी तैयार नहीं है, उनकी कैफियत कुरान ने बयान कर दी। मैं क्या कहूं, मैं कहता हूं तो लड़ते हैं, और कुरान में पता नहीं क्या पढ़ते हैं। कुरान ने बताया ना कि उनके दिल की कैफियत क्या थी, जो ये कह के जा रहे थे वापस घरों को कि हमारे घरों में कोई नहीं, हमारे घर खाली है। कुरान कहते कि नहीं, इनके घरवर खाली नहीं थे, इनके दिलों में कजी थी, इनके दिलों में कजी थी। अब वो नहीं मानते तो भाई ऐसे लोग थे ना मदीने में, मानो थे भाई, कि जिन्होंने ये सब किया छोड़ दिया। इसलिए खंदक खोदनी पड़े, सिर्फ ये खंदक नहीं पड़ रहे, सिर्फ ये बता रहे हैं आपको कि 15,000 का लश्कर इतना बड़ा होता था क्योंकि अलायंस बन के आए थे ना, नेटो फोर्सेस आई थी, है ना, मुशरिक यहूदी जितने थे सब जमा हो गए थे, जितनी कुफर की ताकतें थी सब मुत्तहिद होकर हमला कर रही थी। ऐसा लग रहा है कि कोई मारका अभी फिर होने वाला है, ऐसा इंशाल्लाह। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। आलमी आलमी नक्शे की बात कर रहा हूं, मेरी बात को महदूद ना करना, मैं उस वक्त की बात कर रहा हूं, वो जो आखिरी मारका होगा दुनिया में हक को बातिल का, मैं उसकी बात कर रहा हूं। मुत्तहिद हो रहे हैं ना सब, सारी ताकतें जमा हो रही है ना, यमन शाम लुबनान इराक हालात बता रहे हैं ना कि कुछ होने वाला है, कुछ होने वाला है इंशाल्लाह। इत्मीनान रखो, मेरा यकीन है। कभी कभी जिंदगी की दुआ मांगना भी बड़ा सवाब है, इतनी दुआ जरूर मांगा करो, परवरदिगार इतनी जिंदगी दे कि अपनी आंखों से इन मकामात मुकद्दसा मदीने और मक्के को भी आजाद होते हुए देखे। सलवार भेजिए मोहम्मद आले मोहम्मद पर। चलिए, दुआ दुआ करने पे तो कोई पाबंदी नहीं है ना, दुआ तो की जा सकती है, तो दुआ कर लिया करो भाई। तो चलिए जनाब आगे बढ़ते। बस ये हसान इब्ने अब्दे कलाल जब ये लश्कर लेकर चला, खबर पहुंची फहर को, इधर सरासीमगी फैल गई, डर गए मक्के वाले, वो इतना बड़ा लश्कर क्यों, आपस में लड़ते थे ना, मुंतशिर थे। फहर ने जमा किया सब, अजीब मार्का किया है फहर ने। हाशिम से पहले इस खानदान में जब भी जिक्र होता था शजात का तो फहर के साथ होता था, फहर जरबुल मसल था। फहर ने जमा किया कि देखो ऐसा नहीं करो, छोड़ के नहीं जाओगे मक्के को, हम लड़ेंगे, मुकाबला करेंगे, क्यों नहीं लड़ सकते हम, हम स्ट्रेटजी बनाएंगे, हम हिकमत अमली बनाएंगे, हमें पहाड़ों का खैर। जनाब कुछ कबीले रुकना शुरू हुए, फिर जब इस्तेकामत देखी तो जो गए थे वो भी वापस आए, और ये सोच के आए कि चलो देखेंगे हालात जंग पीछे रहेंगे, हुआ तो भाग लेंगे वरना शरीक हो जाएंगे। ऐसे भी होते ना, दूर से देखो अभी क्या हो रहा है, जो जीतेगा उसके साथ हो जाएंगे, जो जीतेगा अपना असर तो है ही ना मेरे हलके पे, अपनी कौम पे, हलका मुंह से निकल गया, उनकी बात कर रहा हूं, कबीला मेरे कबीले पे मेरा असर तो है, मेरी अपनी पोजीशन तो है, अभी देखता हूं कौन जीतता है, हैं मरकज में जो आएगा। अरे कैसा जमीर का है का जमीर, क्या बच्चों वाली बेतन लेके बैठे हो, कैसा दीन कहता ईमान कैसा जमीर, अरे मियां ये दुनिया है पर जी एक ही बार जिंदगी मिली है, जो करना करके चले जाओ, जितना समेटना है समेट लो, फिर मौके बार बार ये होता है, एक बार मिलता है बार बार, ये है वो फिक्र उमर साद। किसकी फिक्र है ये, उमर साद कि जो नकद मिल रहा है वो ले ले, इस नकद के चक्कर में नकद भी नहीं मिलता, उधार तो वैसे ये छोड़ चुका होता है। दुनिया में भी जिल्लत, आखरत में भी रुसवाई। इज्जत उन्हीं के लिए होती है जो इन तमाम मसाइल के सामने में खड़े सामने खड़े रहते और डटे रहते, अल्लाह पे भरोसा करते हैं, अपने रब पे भरोसा करते हैं, अपने मौला पे भरोसा करते हैं। सलावत भेजिए मोहम्मद आले मोहम्मद पर। खैर जनाब, हसन इब्ने अब्दे कलाल ने हमला किया, फहर ने मुकाबला किया, अपने बेटों के साथ हैं, इसके बेटे मारे गए, मैं तो कहूंगा शहीद हुए, हारिसा बेटा जो सबसे बड़ा बेटा वो शहीद हुआ, कोई अब परवाह नहीं, क्योंकि जब तक अपने बच्चों की कुर्बानी नहीं देंगे قوم کا بھروسہ قائم نہیں ہوگا. سمجھ میں آ گیا پیغام؟ اپنے بچوں کو بھی تو قربانی دو. بڑی قربانیاں لے لی تم نے, اور کب تک قربان کرو گے قوم کو؟ کہاں تک قربان کرو گے؟ سارا صبر قوم کے لیے, سارے ایثار قوم کے لیے, ساری قربانیاں قوم کے. اپنی مستنڈی اولادوں کو بھی تو لاؤ, وہ بھی تو قوم کے ساتھ امتحان میں شریک ہو جائے نا, ذرا ان کو بھی لاؤ نا, ان ناز و نیم میں پلے گڈے گڑیوں کو بھی تو لے کر آؤ, ان کو بھی تو لاؤ نا. سمجھ میں آ رہی ہے بات؟ اس لیے ان کا وقار اللہ نے تاریخ میں باقی رکھا کہ جب میدان میں ہوتے تھے تو اکیلے نہیں, اپنے بھائیوں کے ساتھ, اپنے بیٹوں کے ساتھ, تاکہ کوئی انگلی نہ اٹھا سکے کہ ہمیں تو جنگ میں بلا لیا, ہمارے بیٹوں کو تو بلا لیا, تمہاری اولادیں کہاں ہیں؟ اسی لیے قوم بھروسہ نہیں کرتی, جانتی ہے کہ یہ بھی جھوٹ بول رہا ہے بھائی. اگر ایسی قربانی دینا لازم ہوتا تو لاؤ نا, اپنوں کو بھی تو لاؤ نا, سب کو لاؤ نا بھائی, سب کو یہاں پہ لاؤ, قوم کے ساتھ شریک کرو بھوک میں, افلاس میں. وہ بھی تو دیکھیں مہنگائی کیا ہوتی ہے, گرمی کیا ہوتی ہے, لوڈ شیڈنگ کیا ہوتی ہے. انہیں کیا پتا لوڈ شیڈنگ کیا ہوتی ہے؟ تو خیر ان کو تو یہ بھی نہیں پتا ہوتا, کیونکہ وہاں تو ماشاء اللہ آپ جانتے ہیں وہاں کی لائٹ نہیں جا سکتی. حاکم ہے حاکم, اس کی لائٹ جائے گی معطل ہو جائیں گے بڑے بڑے. لائٹ کیسے کہ پتا نہیں, قوم کے غم میں کتنے فکر میں مشغول تھا, سوچ رہا تھا کہ غم کا مداوا کیسے کروں اپنی قوم کا, اے سی میں بیٹھ کے, اور تو نے لائٹ اڑا دی, ساری فکر ڈسٹرب ہو گئی. پھر بھول گیا کہ کیسے سیدھا کروں کاموں کو. صلوات بھیجی محمد آل محمد پر. بھائی دیکھیے آپ کو میری بات اچھی لگ رہی ہے یا نہیں لگ رہی, درود بلند آواز سے بھیجیے محمد آل محمد پر. جناب جنگ بھی مار کا وہ فہر کھڑے, فہر کو دیکھ کے جو پیچھے قبائل تھے وہ بھی آ گئے, شرم آئی نا. بارہ اتنی غیرت تو تھی نا ان میں کہ دیر سے صحیح آ تو گئے, میدان میں تو آ گئے. ایسے ایسے بھی بے غیرت ہوتے کہ حق والے جان سے گزر جاتے ہیں, ان کے کان پہ جھوں نہیں رینگتی. تو جناب لڑائی ہوئی کئی دن تک چلی, مارکا جیت گئے فہر, کیونکہ اپنے بیٹوں کے ساتھ شریک ہے, بے جگری کے ساتھ لڑے. بھائی مارے گئے, بیٹے مارے گئے, مگر اسیر کر لیا حسان ابن عبد کلال. بھاگ گیا لشکر یمن کا, حمیریوں کا, یمنیوں کا لشکر بھاگ گیا مار کے, اتنا مارا فہر نے. تو فہر کو لڑتے جب دیکھتے تھے بھیجی کی رسل, خود بخود جوش بڑھتا. اب دیکھیے اب ابیلے آئیں نہیں آئیں, کیوں؟ فرق ہے نا عبد المطلب اور فہر میں. فہر کے کہنے پہ لڑنے والی قوم آ گئی نا. اگر عبد المطلب کا بھی ساتھ دے دیتے یہ کفار قریش, یہ ساری قوم ساتھ دے دیتی تو لڑتے نا وہ بھی. قوم نے ساتھ نہیں دیا, اکیلے تھے بیچارے عبد المطلب. جب اکیلے تھے اکیلے ڈٹ گئے. اب جس کو کہتے ہیں کہ غیرت الہی بھی تو کوئی چیز ہے نا, کہ میرا بندہ اکیلا ڈٹ گیا تو اب میں اس کو اکیلا کیسے چھوڑوں. اس کے دادا ابراہیم کو چھوڑا تھا اکیلا, آگ کے مقابلے میں نہیں چھوڑا تھا نا, تو اس کو کیسے چھوڑوں گا اکیلا. قوم ہوتی تو بات اور تھی. تو فہر کے ساتھ قوم تھی, عبد المطلب کے ساتھ قوم نہیں تھی. صلوات بھیجیے محمد آل محمد پر. مارا پسپا کر دیا لشکر, بھاگ کے مار کھا کے سینکڑوں شہید ہو گئے. مارے گئے, میں تو شہید ہی کہوں گا. غیر مکہ کعبے کی حفاظت کر رہا تھا, اور وارث وسیع تھا, جانشین تھا جناب اسماعیل کا وسیع تھا, وارث انبیاء تھا اور وارث کعبہ تھا, متولی کعبہ تھا. تو جانتا تھا میری ڈیوٹی کیا ہے, مجھے تو لڑنا ہے. لڑے, حسان ابن عبد کلال کو قیدی بنا دیا, 3 سال قید رہا. پھر اس سے حد فدیہ, جس کو ہے فدیہ لے, یعنی جرمانہ کہہ لیجیے, تاوان جو بھی کہہ لیجیے, وہ یمنی جمع کرتے رہے. کیوں؟ نقصان ہوا ہے, ہمارے بھی اتنے مارے گئے. مکے کیسے کیسے چھوڑ دیں گے تمہارے بادشاہ کو, ان کی دیت ادا کرو. ان کا دیا, ہاں دیت کے بارے میں بتا دیں. نظر ابن کنانہ کے بعد میں ایک مسئلہ رہ گیا. جناب عبد المطلب کے بارے میں آپ کو بتا چکے ہیں نا کہ انہوں نے 100 اونٹ دیا قائم کیا تھا. جناب نظر ابن کنانہ وہ پہلی ہستی, ان کے زمانے میں لڑائیاں ہوتی تھیں تو ہوتا تھا اچھا بھائی معاف کرو, خوب آ لو دیا لو. کتنی دیا؟ اب کوئی طے نہیں تھا, کوئی 1000 کہہ رہا, کوئی 500, ہم تو 500 اونٹ لیں گے, کوئی 50 پہ راضی ہو جاتا تھا, چلو بھائی غریب آدمی دے 50 اونٹ دے, میں جاؤں اپنے گھر جاؤں. تو جناب نظر ابن کنانہ نے, اچھا دیت کے اوپر ہی نیا جھگڑا شروع ہو جاتا تھا, پھر قتل و غارت گری. تو نظر ابن کنانہ وہ ہستی ہے جس نے عبد المطلب سے بھی پہلے 100 اونٹ دیا مقرر کیا. انسانی جان کی دیت کتنی؟ وہ دیا جب کہوں تو سمجھے تا خود ہی لگا دیا کرے. دیا کتنا رکھا؟ 100 اونٹ رکھا. عبد المطلب نے کے زمانے سے پھر بگڑ گیا تھا معاملہ. پھر عبد المطلب نے کتنا رکھا؟ 100 اونٹ رکھا. جب اسلام آیا اللہ کے رسول سے پوچھا گیا کیا دیت ہے؟ کہ میرے دادا نے کیا رکھی تھی؟ کہا 100 اونٹ کا. وہی اللہ کا حکم ہے. یہ دلیل ہے. یہ دلیل ہے سب سے بڑی کہ ان میں سے ہر ایک وسیع تھا اور جانشین پیغمبر تھا اور حکم خدا کو جانتا تھا. اللہ کے حکم کو ان میں سے ہر ایک جانتا تھا کہ اللہ کا حکم کیا ہے. 100 اونٹ تھا تو فہر نے وہی شرط رکھی جو ہمارے مارے گئے ان کا دیا ادا کرو تاکہ لوگوں کو بھی تو تسلی ہو کہ ہاں فہر نے ایسے ہی صلح نہیں کر لی, ایسے ہی نہیں قیدی واپس کر دیا. لے جا بھائی تحفے کے طور پہ لے جاؤ. کیوں لے جاؤ؟ تم نے حملہ کیا ہماری زمین پہ, کیسے لے جاؤ گے؟ ہماری غیرت گوارا نہیں کرے گی. لیکن غیرت ہوگی تو گوارا نہیں کرے گی نا. صلوات بھیجیے محمد آل محمد پر. چلیے یہ باتیں سب ماقبل تاریخ کی کر رہا ہوں بھائی, کہیں اور نہ لے جانا. اب خدا نہ کرے کسی واقعے میں مماثلت ہو جائے تو میرا کیا قصور ہے بھائی, مجھے معاف کر دینا. صلوات بھیج دیجیے محمد آل محمد پر. ٹھیک ہے نا؟ 3 سال تک یہ معاملہ لٹکا رہا. فار نے کہا نہیں, ہو نہیں سکتا, ہو نہیں سکتا. میرے لوگ مارے گئے, نقصان ہوا ہے, ماؤں کے بیٹے گئے ہیں, مزاق ہے کوئی؟ دہشت گردی ہوئی ہمارے ساتھ. ہم پر تم نے حملہ کیا ہے اتنے بڑے لشکر کے ساتھ. بیوہ ہو گئی عورتیں, ہمارے بچے یتیم ہو گئے, ہمارے بوڑھوں کے بڑھاپے کے اثاث ہو گئے. ان سے ایسے کیسے چھوڑ دیں گے؟ قوم بھی کہہ رہی کہ ہاں کوئی لیڈر ملا ہے تو ایسا ملا جو دہشت گردوں کے ہاتھ میں ہاتھ نہیں ڈالے گا. سمجھ میں آ رہی ہے میری بات؟ سیکھو مگر تاریخ پڑھتے نہیں, سیکھے کہاں سے؟ انہیں تو اپنی تاریخ نہیں معلوم ملک کی, تو باقی کیا پڑھیں گے؟ ہر سال تاریخ ہی بدل دیتے ہیں نصاب کی. جو آگے مادہ ہے کینسل, نئی تاریخ پڑھو. بچے حیران پریشان کہ آخر ہماری تاریخ ہے کیا؟ ہم ایسے تاریخ گم کردہ بد نصیب لوگ ہیں. صلوات بھیجیے محمد آل محمد پر. تاریخ پڑھاتے تو سیکھ لینا کہ غیرت کسے کہتے ہیں. 3 سال لٹکا کے رکھا ہوں. نہیں, وہ بار بار آتے تھے, اچھا اتنے لے لو. اچھا کیا میرا مسئلہ ہی نہیں ہے؟ اتنے لے لو اتنے لے لو, میرا مسئلہ نہیں. میرے لوگ مارے گئے, ان کا حق دو. ڈھارس ہو جاتی تھی بیواؤں کی, یتیموں کی, ان بوڑھے بڑھیوں کی جن کے بچے مارے گئے تھے جنگ میں, ڈھارس ہو جاتی. نہیں, جب تک فہر ہے ہمارا حق لے کے رہے گا, ہمارا حق مرے گا نہیں, ہمارا حق زندہ رہے گا. 3 سال بعد مجبور ہوئے یمنی کہ اپنے بادشاہ کو چھڑانے کے لیے جتنے مرے تھے ان سب کا دیا ادا کر. اب سوچیے جن مظلوم حالے کے خانہ جنگے میں مارے جا رہے تھے نا, قبیلوں کی جنگوں میں کبھی نہیں ہوتا تھا ایسا, اب جب ان سب کو اتنا ملا تو کچھ ان کے آنسو پوچھے کہ نہیں پوچھے؟ ایک دوسری بات, یہ فخر ہوا کہ ہمارا لیڈر سودے باز نہیں ہے, ہمارا رہنما ہمیں بیچنے والا نہیں ہے. کبھی ادھر بیچتا ہے, کبھی ادھر بیچتا ہے, اپنے ووٹروں کو ووٹر کا منہ سے نکل رہا ہے میرے خامہ خامے. صلوات بھیجیے محمد آل محمد پر. ابھی کیا کریں؟ ہوتا یہ نا کہ جن حالات میں جی رہے ہیں, ٹی وی اخبار دیتے ہیں, کوئی نہ کوئی لفظ ٹکرا جاتا ہے, زبان سے پھسل جاتا ہے, اسے حذف کر دیا کیجئے. صلوات بھیجیے محمد آل محمد پر. سمجھ میں آئی بات؟ مرو تو ایسا ہو, کمٹمنٹ کیا ہے نا اپنی قوم سے کہ تمہارا حق دلاؤں گا. جب دلاؤں گا تو پھر دہشت گردوں کے سے دوستی, انسانیت کے قاتلوں سے دوستی, ہزاروں بے گناہوں کے قاتلوں سے دوستی, ہزاروں جوان ہمارے جوان. میں ملت تشیع کی بات نہیں کر رہا خالی, یہ جتنے مارے گئے پاکستان میں دہشت گردوں کے ہاتھوں, کیسے کیسے حسین جوان, کیسے کیسے ماؤں کے لال شکار ہوئے ہماری فورسز کے جوان سپاہی. ان کی بھی بات کر رہا ہوں, میں بے حس نہیں ہوں, میں سب کی بات کر رہا ہوں. ان کے قاتلوں سے دوستی ہو سکتی ہے جن کے ہاتھ ہمارے جوانوں کے خون سے ہماری ماں کے خون سے ان ظالموں نے عورتوں بچوں کو بھی نہیں چھوڑا ہے، ہمارے معصوم بچوں کے خون سے، ہمارے نمازیوں کے خون سے، ہمارے عزاداروں کے خون سے رنگے ہوئے ہو ان سے دوستی کا امکان ہے؟ ہاں جس کو کرنا ہے کر لو، ہم اسی طرح لوگوں کو تاریخ بتا بتا کے بے نقاب کرتے رہیں گے تم. ہمارے پاس بہت راستے ہیں لوگوں کو بتانے کے کہ حق کیا ہے باطل کیا ہے. صلوات بھیجیے محمد آل محمد پر. پورے حجاز میں خوشی کی لہر تو دوڑی کہ اگر اس نے ہمیں جنگ میں جھونکا تھا، جنگ کی طرف لے کے گیا تھا تو ہمارے حقوق کا خیال بھی تو کیا. جنگ میں تو مرتے ہی ہیں، جنگ میں تو لڑتے، وہ بھی کہہ سکتا تھا نا بھائی جنگ تھی ٹھیک ہے، ان کے بھی مرے ہمارے بھی مرے، لیکن نہیں، جانتا تھا کہ ظالم اور مظلوم کا ٹکراؤ ہوا ہے، یہ ہم پر حملہ ہوا ہے، یہ ہم پر دہشت گردی کی گئی ہے، لہذا دہشت گردوں کو ایسے نہیں چھوڑا جائے گا جب تک اس کا مداوع نہیں کرو گے. ہمارے مقتولین کا، مقتولین کا مداوع کر دو پھر اپنا یہ آدمی لے جاؤ، 3 سال بعد اپنے سارے مطالبات منوا کے چھوڑ دیا لے جاؤ. وہ ویسے اتنا ذلیل ہو چکا تھا کہ یمن تک پہنچے ہی نہیں، راستے میں ذلت اور شرمندگی کے ہاتھوں مر گیا. اچھا تھا صحیح سالم نہیں پہنچا، اتنی تو غیرت تھی کہ راستے میں ہی مر گیا. ہمارے مسٹنڈے ویسے کے ویسے ہی رہتے ہیں، ان پہ کچھ اثر ہی نہیں ہوتا کسی بھی سانحے کا، جتنی بھی سناؤ ان کو کچھ بھی کیے جاؤ یہ کہتے ہیں کوئی بات نہیں سیاست میں یہ سب ہوتا ہے. ہاں تم نے جو سیاست سیکھی ہے نا اسی میں یہ سب کچھ ہوتا ہے. صلوات بھیجیے محمد آل محمد پر. بس تو اس لیے فہر کا نام ہاشم کے نام آنے تک سب پر غالب رہا، اتفاق سے فہر کے بیٹے کا نام بھی غالب ہے. تو فہر وہ دوسرا فرد جسے لقب ملا قریش کا، یہ دوسرا لقب، پہلا تھا نظر، دوسرا تھا فہر ان کا پوتا، اس کو لوگوں نے قریش، کیونکہ قریش اب ایک علامت بن گیا تھا نا سرداری کی، کہ یہ قریش ہے، یعنی نظر کی شبی ہے، یہ نظر کی طرح ہے ہمارے لیے، نظر ابن کنانہ کی طرح، اس کا لقب پڑ گیا قریش. حسین نے جب، حسین نے تو وہ کارنامے کیے کہ اس پر تو پوری ایک مجلس چاہیے، دیکھیں گے کہاں تک پہنچیں گے کل، اگر حسین تک پہنچ گئے یا پرسوں، کل پہنچیں گے یا پرسوں بارہ بتائیں گے جہاں تک ہو سکتا ہے نا. حسین کے لیے تو الگ ایک پوری 1.5-2 گھنٹے کی مجلس ہوتی چاہیے، پڑھی بھی ہم نے کہ حسین کے کارنامے بتائے جائے. تو اس لیے تیسرا فرد تھا حسین جس کو قریش کا لقب دیا گیا، کیونکہ اب وہ زمانہ نزدیک ہوتا چلا جا رہا تھا، نزدیک یہ سب زمین ہموار کر رہے تھے کسی آنے والے کے لیے. سب کے پاس خبریں ہیں، سب کے پاس خبریں ہیں، لیکن جاہلوں کو کیسے بتائیں وہ خبریں؟ لہذا اپنے عمل کے ذریعے سے اس زمانے کو قریب لاتے چلے، قریب لاتے چلے، قریب لاتے چلے. بس میں نے آپ کی زحمتوں کو تمام کر دیا. فہر کا بیٹا، جوان بیٹا حارث، اس کا قوت بازو مارا گیا، تاریخ میں بس اتنا ہے. اس کے بعد بھی ایسا ہوا، ہاشمیوں کے ساتھ بھی ایسا ہوا، ان کے جگر کے ٹکڑے بھی میدانوں میں شہید ہوتے. ہاشمی شجاعت مشہور، ہاشمی وجاہت، ہاشمی حسن، یہ سب تاریخ میں رقم ہے کہ کس طرح کے لوگ ہوتے تھے اور کیسے غیرت مند ہوتے تھے. اکیلے کے ساتھ، اکیلا بھی لشکر میں گھر جائے تو پورے لشکر کا مقابلہ کرنا جانتے تھے کہ کیسے میں لڑنا ہے، کیسے کرنا. بس کوئی تو خوبی ہے نا، حضور ہاشمی نہیں اپنے قرشی ہونے پہ بھی لقب کرتے تھے، فخر کرتے تھے، قریش، میں قریشی. کیا مطلب؟ قریشی سے مراد حضور کی یہ قریشی نہیں تھی کہ سارا ریوڑ جو تھا، نہیں، قریش، میں اس قریش کا بیٹا ہوں. جیسے آپ فرماتے تھے نا، انا ابن الذبیحین، میں 2 ذبیحوں کا بیٹا ہوں، حضور کا فرمان موجود ہے، انا ابن الذبیحین، میں 2 ذبیحوں کا بیٹا ہوں. گواہی دی تھی آپ، ایک اسماعیل ذبیح اللہ اور ایک خدا آپ کے بابا عبداللہ، آ جائے گا ذکر بعد میں، آ جائے گا. 2 ذبیحوں کا جناب عبداللہ کے بارے میں، کہ جب ان کو قربان کرنے کے لیے لے جا رہے تھے نا عبد المطلب، اس کے فلسفے ہیں، پہلے بھی بیان کر چکا ہوں کہ کیوں ایسا کیا تھا، لے جا رہے تھے تو ماں کا یہ حال تھا کہ ماں نے باقاعدہ سجایا تھا عبداللہ کو، عمر کم ہے نا جناب عبداللہ، کب سب سے چھوٹے بھائی ہیں، 10 میں سب سے چھوٹے، 10-12 سال 13 سال، اسے زیادہ کا سن نہیں تھا، اور بار بار چمٹا چمٹا کے روتی تھی، اور عبد المطلب بالکل کوئی اثر نہیں قربان. لیکن جب واپس لا رہے تھے نا تو اس وقت کے بارے میں لکھا ہے کہ بار بار آپ گلے سے لگا کے روتے تھے. یعنی محبت کب آپ اپنا اظہار محبت کا کب کیا؟ جب سارا فیصلہ کرا لیا دیا تھا, جب واپس لائے کہ اگر تم مر جاتا تو میرا کیا ہوتا. کیونکہ بھائی بھی جانتے تھے نا کہ سب سے زیادہ محبت کس سے ہے, عبد المطلب کو. عبد الاس کیوں؟ پہلے وجہ بتا چکا ہوں, وہ پیشانی میں جو نور تھا نا, نور نبوت, جانتے تھے عبد المطلب کہ یہی میرا بیٹا ہے جس سے نور ظاہر ہوگا اس کی پیشانی پہ. وہ تفصیلی بات ہے. یہاں تک لایا میں آپ کو, جو بھی ہوا ماں کا حال, کربلا میں کیا ہوا, کربلا کی, یہاں بھی یہی ہے. بتا دیں آپ, یہاں بھی ایسے ہی تھا کہ مائیں بڑی مطمئن تھیں جب اپنے بچوں کو میدان میں بھیج رہی تھی, مطمئن. لیکن جب بچوں کے لاشے آتے تھے نا, ایک وقت آتا تھا پھر ماں کے ضبط سب بندھن ٹوٹ جاتے. ہر سال ایک نہ ایک مجلس میں ہم سے تقاضا ہوتا ہے کہ اونو محمد کا ذکر کر لیں. بس آج لے لیجیے, ثانیہ زہرا, شب عاشور, منظر یہ ہے خیمے کا کہ درمیان میں ثانیہ زہرا تشریف فرما ہے. ایک زانو پہ اون کا سر ہے, ایک پہ محمد. اور آپ اپنے دونوں ہاتھوں سے دونوں کے بالوں میں کنگھی کر رہے ہیں, پیار بھی کر. میرے بچوں جانتے ہو نا یہ اتنا بڑا لشکر کس لیے جمع ہوا؟ یہ تمہارے مامو جان کو قتل کرنے کے لیے جمع ہوا. دیکھو اگر تمہارے بابا یہاں ہوتے نا تو اپنی ذمہ داری پوری کر لیتے, لیکن وہ نہیں ہے اور مجھے اختیار دیا ہے, جانتے ہو نا. بس میں یہ چاہتی ہوں کہ صبح اپنے ماموں پہ سب سے پہلے تم قربان ہو. بچوں نے ہاتھ تھام کے مادر گرامی, بس اجازت دلوانا آپ کا کام, اور میدان میں بدر احد کے نقش و نگار کھینچ دینا ہمارا کام. خوش ہو گئی اپنے بچوں کی گفتگو سن کر, خوش ہو گئی. میرے بچوں تم نے میرا دل خوش کر دیا. بس دیکھو دو تین باتوں کا خیال رکھنا. پہلی بات تو یہ کہ خبردار پانی کی طرف نہ جانا. میرے بھائی حسین کے بچے پیاسے, دودھ نہیں بخشو اگر تم پانی کی طرف. دوسری بات, دونوں ساتھ رہنا, مل کر رہنا, ساتھ مل کر جنگ کرو گے طاقت بڑی رہتی. تیسری بات, کوشش کرنا پسر ساتھ کو قتل کرو. یہ معلوم قتل ہوگا سردار ہے لشکر کا, جنگ ختم ہو جائے گی, میرا بھائی بچ جائے. عہد و پیمان, بچوں سے عہد و پیمان. صبح ہوئی ایک ایک کے قتل کی خبر آ رہی ہے, ایک ایک کا لاش آ رہا ہے, اور زینب بے چین ہے کہ کب میرے بچوں کی خبر آئے گی. ظہر کا وقت ہو گیا, کوئی خبر نہیں آتی. خیمے کا پردہ ذرا سا ہلا, سامنے سے دونوں شہزادے جاتے نظر آئے. فضا سے کہا, فضا ذرا ان دونوں کو تو بلا کر لا. بچے ماں کے خیمے میں داخل ہوئے, ماں کے چہرے پہ غیظ کے آثار, سر جھکا کے کھڑے. ثانیہ زہرا نے کہا, اب تک زندہ ہو, کب جاؤ گے میدان میں جب میرا بھائی قتل کر دیا جائے گا؟ دونوں بچوں نے ہاتھ جوڑے. ماں نگرانی, ہم پہ ناراض نہ, ہم پہ غصہ نہ. ہم کتنی بار ماموں کی خدمت میں جا چکے ہیں مگر ماموں ہمیں میدان میں جانے کی اجازت نہیں. آپ ایک کام کیجئے کہ ہمیں اجازت دلوا دیجیے. زینب کا غصہ ختم ہو گیا. اچھا میرے بچوں یہ بات ہے, تمہیں اجازت ضرور ملے گی. فضا ذرا ماں جائے تو میرا سلام تو کہہ دے. حسین خیمے میں آئے, منظر دیکھا, سمجھ گئے بہن زینب اگر اس لیے بلایا ہے کہ بچوں کو میدان میں بھیجنا چاہتی ہو تو یہ نہیں ہو سکتا. بہن تم ہی بتاؤ, کبھی ایسا ہوتا ہے کہ کوئی بھائی اپنی ہی بہن کا گھر اجاڑ دے؟ कोई भाई अपनी बहन की गोद उतार और मोहम्मद को मैदान में भेजने की इजाजत को उसे खबर नहीं। जैनब की आंखों में आंसू आ, भैया भैया मेरी भी मजबूरी तो देखिए ना, आप खुद बताइए अगर कयामत के दिन माँ जहरा ने मुझसे जैनब अपने बच्चों को बचा लिया, मेरा बच्चा मच हो गया, जैनब क्या मुझे खाएगी, जैनब क्या बता। इस अंदाज में कहीं जाके जैनब ने इजाजत ली और मोहम्मद के लिए खेमे से बाहर आए दोनों शहजादे, एक को हुसैन ने घोड़े पे सवार कराया, एक को अब्बास। चलते चलते अब्बास दोनों शहजादों को लेकर कहा, मेरे बच्चों ध्यान से चल करना। मुस्कुरा के शहजादे देखते, मामू जान आप ही के तो शागिर्द हैं। जैनब के लाडले मैदान में आए, रजस पड़े, जो जानता है वो जानता है, जो नहीं जानता जान लो हम हैदर कर्रार के नवासे और जाफर तैयार के पोते। जिसने उनकी जंग नहीं देखी हमारे मुकाबले पर आओ। एक एक करके पहलवान आते रहे, एक को ओम जहन्नम का रास्ता दिखाता था, किसी को मोहम्मद जन्नत का जहन्नम का रास्ता दिखाता था। चीख कर काफी सारे साथ ले, एक एक करके जाओगे पूरा लश्कर काट के फेंक देंगे दोनों, मिलकर हमला करो, शिद्दत के साथ लश्कर ने हमला किया। मगर जैनब के लाडले सफे चीरते हुए आगे बढ़ते जा, बढ़ते जाने लड़ते रहे, पहुंच गए पिसरे साथ के खेमे। ये मरून पुश्ते खेमा से निकल के भाग रहे, चिल्लाता जा रहा, दो नौजवान तुम्हारे काबू में नहीं आते। लश्कर चिल्ला कर कहता है, भागता हुआ लश्कर, जिन्हें तुम दो नौजवान कह रहा है ना, इनके लड़ने का अंदाज तो देख, तूने सुना नहीं, ये हैदर कर्रार के नवासे, ये जाफर तैयार के पोते। दूसरा हुक्म देता है, अच्छा अगर सामने नहीं जा सकते घेर लो चारों तरफ से, दूर से तीरों का मैं बरसा। भागा हुआ लश्कर जमा हुआ, चारों तरफ से तीर अंदाजों ने घेरा डाला, अब बच्चों के सामने कोई नहीं लड़ने वाला, दूर से तीरों का मैं बरसाया। कुछ ही देर में दोनों शहजादे छलनी हो, जब जख्मों से चूर हुए, अब लश्कर को तीसरा हुक्म दिया कि दोनों के दरमियान में हाइल हो जाओ, एक दूसरे से जुदा कर दो, रसाले पे रिसाला, दस्तों पे दस्ते आते रहे। बहुत कोशिश की दोनों भाइयों ने साथ रहने की, लेकिन ना रह सके, रखों से चूर हो चुके थे। दोनों भाई एक दूसरे से जुदा हुए और मोहम्मद को, मोहम्मद ओन को पुकारता रह गया। दरमियान में लश्कर हाइल हुआ, आखिर जख्मों से चूर होकर छोटा भाई गिरा, आवाज दी, भाई मेरी खबर ले। लेकिन बड़ा भाई कैसे जवाब दे, उसके भी हथियार हाथ से गिर चुके, आखिर वो भी घोड़े से गिरने लगा, आवाज दी, या खाला हो अदरिकनी, ऐ मामू जान हमारी मदद को आइए, हमने अपनी जान आप पर कुर्बान कर दी। अजादारा ने हुसैन यह आवाज सुनकर, हुसैन दौड़े, अब्बास दौड़े, अली अकबर दौड़े, उधर फिस्सा ने खेमों में ऐलान कर दिया, बीवियों जैनब के खेमे में जमा हो जाओ, जैनब के शहजादे आ रहे हैं, तमाम बीवियां जैनब के खेमे में जमा। हुसैन एक का लाशा उठाए, बल्कि एक का जिस्म उठाए, दूसरे का जिस्म अब्बास उठाए, खेमे के दर पे आए, निदा दी गई, इंतजाम किया गया, अब दाखिल हुए। जैनब ने देखा कि अभी शहजादों में कुछ जान बाकी है, अभी और मोहम्मद में कुछ जान बाकी है, फिज़ा से कहा, फिज़ा ऐसा इंतजाम कर दे, मैं अपने बच्चों से कुछ आखिरी बात कर लूं। इंतजाम हुआ, अब खेमे में या जैनब है या फिज़ा इस रिवायत को नकल करने वाली। मंजर वही रात का है, एक तरफ और एक तरफ मोहम्मद, दरमियान में दुखियारी माँ, एक हाथ ओन के सीने पर, एक हाथ मोहम्मद के सीने पर, बहुत पुरसकून जैनब, बहुत पुरसकून है, आवाज दी, मेरे बच्चों किस हाल में हो। बच्चों ने आंखें खोली, माँ को सलाम किया, बड़ा बेटा कहता है अम्मा राजी तो हो गई हो ना, हम पिसरे साथ के खेमे तक पहुंच गए, मगर वो मलून कुश्ते खेमा से निकल के भाग गया। छोटा भाई कहता है अम्मा अल्लाह गवाह है हमने पानी की तरफ आग उठा कर भी नहीं। आपने दूध तो बख्श दिया, आप राजी तो हो गई। अदादारा ने हुसैन जैनब करबला में असर आशूर के बाद कभी हुसैन बनी, कभी अब्बास बनी, कभी बूतराब बनी, सब कुछ है जैनब, मगर ओन मोहम्मद की माँ भी तो है, माँ भी तो है। बस अपने बच्चों की जो ये मासूमाना गुफ्तगु सुनी, जैनब के जब्त के बंधन टूट गए। कभी सर पटकती थी ओन के सीने पे, कभी मोहम्मद के सीने पर पुकार पुकार कर कहती थी ए मेरे लाडलो, ए मेरे जिगर के टुकड़ो, तुमने जैनब को राजी कर दिया, तुमने जैनब को खुश कर दिया, ए मेरे बच्चों मैंने तुम्हें अपना दूध बख्श दिया। فسيعلم الذين ظلموا أي منقلب ينقلبون.